यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड आज तिब्बतको ल्हासामा। संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाई। 44 विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा 100 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नु भएको छ। गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ शहरबाट स्थानीय समय अनुसार दिउँसो 12 बजे ल्हासा पुग्नु भएको हो। उहाँलाई ल्हासा स्थित गोनगार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनिया कम्युनिष्ट पार्टीका तिब्बत उपसचिव चेन योङसीले स्वागत गर्नुभयो। प्रधानमन्त्री दाहाल ल्हासा स्थित नेपाल महावाणिज्य दूतको कार्यालयमा आज आयोजना हुने अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम छ। उहाँले आजै त्यहाँको चिनिया कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। उहाँ आज ल्हासामै बस्ने कार्यक्रम छ। कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनु भएको छ। उहाँले संघीय शिक्षा ऐन संसदमा टेबल भइसकेको बताउँदै निजामती कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारीमा सरकार रहेको बताउनुभयो। आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री खड्काले संघीय शिक्षा ऐन संसदमा टेबल भइसकेकोले सम्बन्धित मन्त्रालयले निजामती र प्रहरी ऐन तयारी गरेर संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले संघीय सरकारले कानून नबदाउँदा संघीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसकेको बताउँदै वर्तमान सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सुशासन विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको पनि बताउनुभयो। आज सेप्टेम्बर 27 अर्थात 44 विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघ संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। पर्यटन र हरित लगानी भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागि पर्यटन मन्त्रालयले जनाएको छ। दिवस भव्य रूपमा मनाउन पर्यटन मन्त्री सुदन किरातीको संयोजकत्वमा 44 विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताउनु भएको छ। आज 44 विश्व पर्यटन दिवसका अवसरमा ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उहाँले बढ़ीभन्दा बढ़ी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताउनुभयो। निगमले आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै 3 ट्विन अटर जहाज खरिद गर्न लागेको छ। निगमसँग हाल आन्तरिकतर्फ 2 ट्विन अटर र अन्तर्राष्ट्रियतर्फ 2 वाइड बडी र 2 न्यारो बडी जहाज छन्। पर्यटन मन्त्री किनातीले विकास सम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृति मैत्री बनाउन जरूरी रहेको पनि बताउनुभयो। कार्यक्रममा उहाँले नेपालको प्राकृतिक भौगोलिक विविधता हिम श्रृंखला संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिन सक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो। उहाँले गृह मन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै चिकित्सकहरूलाई काममा फर्किन समेत अनुरोध गर्नुभयो। मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू 6 महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो। यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कार्यवाही हुने कानूनी व्यवस्था सहित सम्बन्धी जानकारी समेटिएको सूचना पार्टी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ। मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 6-3 र दफा 15 कानूनी व्यवस्थालाई सेवाग्राही एवं सरोकारवाला सबैले देखिने गरी जानकारीमूलक सूचना पार्टी फ्लेक्स बोर्ड बनाई अस्पताल परिसरमा राख्न निर्देशन दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालगंजमा उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनु भएको छ। नेपालगंज उद्योग वाणिज्य संघले आज नेपालगंजका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत समस्या समाधान गर्न कोहलपुर नेपालगंज 132 केवी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताउनुभयो। आयोजनाको निर्माणपछि लो भोल्टेज र जथाभावी विद्युत जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेको जारी बागमती प्रदेश कमिटिको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दा मनोनयन दर्तामा ढिलाइ भएको छ। एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि अपरान्न 3 बजेदेखि मनोनयन फारम वितरण गरिएको, 4 बजेदेखि 6 बजेसम्म मनोनयन दर्ता गरिने र 8 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको अधिवेशन प्रतिनिधि एवं एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य प्रेमराज सिलवालले जानकारी दिनुभयो। एमाले बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने तालिका छ। अधिवेशनमा बागमती प्रदेशका करिब 1200 प्रतिनिधि सहभागी छन्। बाँकेको जानकी गाउँपालिकाले छोरी कल्याण कार्यक्रम शुरू गरेर छोरीहरूको बीमा गर्न थालेको छ। मधेसी र मुस्लिम समुदायमा बढ़दो बाल विवाह रोक्दै छोरीहरूलाई पढ़ाईमा प्रेरित गर्ने उद्देश्यले छोरी बीमा कार्यक्रम शुरू गरिएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
सरकारले बाल विवाह न्यूनीकरण गर्न 20 वर्षको उमेर तोके पनि ग्रामीण क्षेत्रमा बाल विवाह भने चुनौतीपूर्ण बनेको छ। बाल विवाह न्यूनीकरणका लागि जानकी गाउँपालिकाले छोरी कल्याणकारी कार्यक्रम लागू गरी छोरीहरूको बीमा गर्न थालेको हो। छोरीहरूलाई पढ़ाईप्रति आकर्षित गर्न र 20 वर्ष नपुग्दै हुने विवाहलाई रोक्न छोरी बीमा कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष छब्बन खाँ,
20 वर्षमा बिहा पनि गर्छन् र 20 वर्षभित्र कम्तीमा 1 लाख रुपियाँ जमा हुन्छ, 2 लाख भन्दा बढी उहाँले पाउनुहुन्छ। त्यही पैसाबाट आफ्नो छोरीको बिहाव गर्छन् भन्ने एउटा ऊ हो।
छोरी बीमाका लागि 2079 साल साउन 1 गते पछाडि पालिकाभित्र जन्मने सबै छोरीहरूलाई बीमा गर्ने गरी छोरी कल्याणकारी कार्यक्रम लागू गरिएको हो। गत वर्ष 200 जनाको बीमा गर्ने लक्ष्य लिइएकोमा 200 जनाकै बीमा भएको छ। चालू आर्थिक वर्षमा भने 400 जनाको बीमा गर्ने लक्ष्य लिइएको छ। गत वर्ष यो कार्यक्रमका लागि 10 लाख रूपियाँ बजेट छुट्याएको गाउँपालिकाले यस वर्ष भने 20 लाख बजेट विनियोजन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाङ्गी,
पालिकाभित्र जन्मिने सबै छोरीहरूलाई प्रत्येक वर्ष 30 लाखको रूपमा 5,000 दरले जम्मा गर्ने र 20 वर्ष बीमा कार्यक्रमबाट उनीहरूलाई चाहिँ 1 लाखको बीमा गराउने गरी छोरी कल्याण कार्यक्रम शुरू गरिएको छ।
छोरी बीमा कार्यक्रम लागू भएपछि अभिभावकहरू पनि खुशी भएका छन्। यो कार्यक्रमले छोरीहरूको पढ़ाईसँगै कानूनले नै बन्देज गरेको उमेर नपुग्दै हुने विवाहलाई रोक्न आफूहरूलाई पनि अभिप्रेरित गर्ने अभिभावकहरूको विश्वास छ। अभिभावक द्वय तबसुम हलवाई र सीमा रैदास,
पहिले सरकार सरकार है बढ़िया बीमा खोलाई दी से पैसा भी दे लागे, एक हो या दुई लड़की हो बढ़िया
है। छोरी बीमा बढ़िया है, हमने सबके गरीब मने पहले पैसा के लालच में जल्दी बिहाव करे थे कि पैसा नहीं, अब तो पैसा के लालच में बिहाव भी जल्दी न करिए, 20 साल में बिहाव करिए, ये बहुत बढ़िया है।
20 वर्षसम्म विवाह नगर्ने शर्तमा गाउँपालिकाले 20 वर्षसम्म 1 लाख रूपियाँ जमा गर्दछ, तर बीचैमा विवाह गरे सबै पैसा फिर्ता हुने गाउँपालिकाले जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन अघि सुन्नुभयो बाँकेको जानकी गाउँपालिकामा छोरी बीमा कार्यक्रम लागू सम्बन्धी हाम्रा संवाददाताको रिपोर्ट। अब बाँकी समाचार। रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारी रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ। सिंहदरबारमा आज आयोजित कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र वैदेशिक रोजगार बोर्डका उपसचिव राजन पौडेलबीच यही असोज 25 गतेदेखि आगामी असार मसान्तसम्म कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक केसीले रेडियो नेपालबाट कार्यक्रम प्रसारण भएपछि विदेश जाँदा सिप सिकेर जानुपर्ने, वैदेशिक रोजगारीका क्रममा घाइते अपाङ्गता भएमा बोर्डले सहयोग गर्ने लगायतका सूचनाबाट धेरै मानिसहरू लाभान्वित हुने बताउनुभयो। यसैगरी वैदेशिक रोजगार बोर्डका महानिर्देशक द्वारिका उप्रेतीले अबको कार्यक्रमलाई मधेस केन्द्रित बनाई मैथिली र भोजपुरी भाषामा प्रसारण गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगार बोर्डका उपसचिव राजन पौडेलले विदेशबाट फर्केका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले बोर्डमा सम्पर्क गरी लाभ लिन पनि अनुरोध गर्नुभयो। सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोलिदेखि काठमाण्डुमा शुरू हुँदैछ। महासंघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी भोलि र पर्सी हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागि र सम्मेलनमा 77 जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी 400 जनाको सहभागिता रहने सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमित बागचन्दले जानकारी दिनुभयो। संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदैछ। राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् 2013 सम्पन्न साधारण सभाबाट घोषणा भएसँगै सेप्टेम्बर 27 दिन अन्तर्राष्ट्रिय स्तरमा यो दिवस मनाउन थालिएको हो। अब एउटा विदेशको प्रसंग। उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा 100 जनाको मृत्यु भएको छ। निन्नेभ प्रान्तको अल हमदानियामा भएको आगलागीमा परि 150 जना भन्दा बढ़ी घाइते भएका सरकारी समाचार संस्था आईएनएले जनाएको छ। विवाहको खुशियालीमा आतिशबाजी गरेपछि विवाह भवनमा आगो दन्केको हुन सक्ने उल्लेख गरिएको छ। इराकका प्रधानमन्त्री मोहम्मद अल सुदानीले घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउनका लागि सबै प्रयास केन्द्रित गर्न निर्देशन दिनुभएको जनाइएको छ। चीनको हाङझाउमा जारी 19 एसियाली खेलकुद 2022 अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगितामा आज बिहान सम्पन्न नेपाल र मंगोलिया बीचको खेलमा नेपालले 273 रनको कीर्तिमानी जीत हात पारेको छ। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभर खेल्दै 314 रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्यो। नेपालले बनाएको 314 रनको टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो। नेपालको विशाल योगफल बनाउने क्रममा 34 बलमै शतक प्रहार गरेर कुशल मल्ल टी20 अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाड़ी बने। यसै खेलमा दिपेन्द्र सिंह ऐरीले 9 बलमै अर्धशतक बनाएर सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाड़ीका रूपमा नाम लेखाएका छन्। उनले पहिलो 6 बलमा 6 छक्का प्रहार गरेर अर्को कीर्तिमान पनि बराबरी गरेका छन्। साथै टी20 अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढ़ी रन अन्तरले पराजित गर्ने कीर्तिमान पनि आज नेपालले बनाएको छ। आजको खेलमा अर्धशतक प्रहार गरेका ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन्। नेपालले मंगोलिया विरूद्ध प्रहार गरेको 26 छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड आज तिब्बतको ल्हासामा। संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाई। 44 विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र उत्तरी इराकको एक विवाह समारोहमा आग लागि हुँदा कम्तीमा 100 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।